الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا وسندنا ومولانا محمدًا عبده ورسوله أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا قوا أنفسكم وأهليكم نارا وقودها الناس والحجارة عليها ملائكة غلاظ شداد لا يعصون الله ما أمرهم لا يعصون الله ما أمرهم ويفعلون ما يؤمرون وقال تعالى والذين يقولون ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما وقال تعالى أم كنتم شهداء إذ حضر يعقوب الموت إذ قال لبنيه ما تعبدون من بعدي قالوا نعبد إلهك وإله آبائك إبراهيم وإسماعيل وقال النبي صلى الله عليه وسلم كلكم راع وكلكم مسؤول عن رعيته وقال النبي صلى الله عليه وسلم ما نحل والد ولدا من نحل أبزل من أدب حسن وقال النبي صلى الله عليه وسلم لأن يؤدب الرجل ولده خير له من أن يتصدق بصاع وقال النبي صلى الله عليه وسلم كل مولود يولد على الفطرة فأبواه يهودانه أو ينصرانه أو يمجسانه وقال النبي صلى الله عليه وسلم إذا مات الإنسان انقطع عمله إلا من ثلاثة إلا من صدقة جارية أو علم ينتفع به أو ولد صالح يدعو له أو كما قال رسول الله صلى الله عليه وسلم میرے دوستو پردہ نشین میری محترمہ مائیں اور بہنیں امام نووی رحمۃ اللہ علیہ نے یہاں تربیت اولاد کے اندر میں تین آیتیں اور سات حدیثیں پیش کی ہیں۔ عام طور پر اولاد کی تربیت ہر ماں باپ کے لیے بہت ضروری ہے، بہت ضروری ہے، اور خاص طور پر ویسٹرن کنٹری میں جہاں پر ہر گلی میں ہر جگہ میں فتنے ہی فتنے ہیں، اسکولز میں اور اسٹریٹس میں، تو وہاں پر اپنے بچوں کی دیکھ بھال، جہاں فون عام ہے، آئی پیڈ، کمپیوٹر سسٹم، سب کچھ عام ہے، ہر بچے کے جیب میں، ہر بچے کے پاس فون ہوتا ہے، ایسی جگہ میں بہت ہی امپورٹنٹ ہے کہ ہم لوگ اپنے بچوں کے نیک بننے کی فکر کریں۔ اور ہر آدمی کو چاہیے کہ اپنے بھائی کی اولاد کے لیے وہی پسند کرے جو اپنے لیے، ہر عورت کو چاہیے کہ اپنی اولاد کے لیے جو پسند کرتے ہیں وہ دوسرے کی اولاد کے لیے بھی، اگر دیکھے کہ میرا بچہ دوسرے کے بچے کو بگاڑ رہا ہے تو اپنے بچے کو ٹوکے، اور اگر دیکھے دوسرے کا بچہ میرے بچے کو بگاڑ رہا ہے تو اس کو ٹوکے۔ لا یؤمن احدکم حتی یحب لاخی ما یحب لنفسہ، جو اپنے لیے پسند کرے وہ دوسرے کے لیے بھی پسند کرے، ورنہ بچوں کے بگاڑنے میں اور بگڑنے میں بہت سارے ایسے واقعات میرے سامنے ہیں جس میں غیر مسلم چاہتے ہی ہیں کہ مسلمان کے بچے بگڑے۔ ایک باپ میرے پاس آیا تھا، اس نے مجھے کہا، میں نے پولیس کو بتایا کہ دیکھو میرا بچہ ڈرگز لے رہا ہے، تو اس نے چپ چاپ جا کر میرے بچے کو بتایا کہ دیکھو تیرے باپ کو پتا چل گیا، چپ چاپ لے رہا ہے۔ अब जो हमारी सिक्योरिटी है, जो हमारा हिफाजत है, तो ऐसा भी होता है। इसलिए माँ बाप ही रिस्पॉन्सिबल है अपने बच्चों का। किसी के भरोसे पर ना बैठे कि कोई मेरे बच्चे को बचाएगा या मेरे बच्चे की हिफाजत करेगा। नहीं, हर माँ बाप को चाहिए कि अपने बच्चों के लिए खैर का सोचे। फ्यूचर में मेरा बच्चा नेक बने, फिलहाल नेक बने, आइंदा मेरे लिए आंखों की ठंडक बने। तो ऐसी सूरत में क्या करना है, उसको अपने बच्चों की फिक्र करना है। और हर आदमी ये सोचे कि मेरी औलाद मेरा फ्यूचर है, मेरा सदके जारिया है, मेरे इसाले सवाब है। अगर वो नेक है तो मेरे मरने के बाद वो दो रकात भी पढ़ेगा। बकौल इमाम गजाली रहमतुल्लाह अलैह के, तुम्हारा बच्चा फर्ज नमाज पढ़ेगा, अगरचे वो तुम्हारे लिए दुआ नहीं कर रहा है, फिर भी तुम्हारा उस बच्चे के सवाब में से 10% लेकर माँ बाप को दे दिया जाएगा। क्योंकि माँ बाप का इसमें किरदार रहा अपने बच्चे को नेक बनाने का, माँ बाप की मेहनत रही है। इसलिए माँ बाप को चाहिए कि अपनी कब्र की फिक्र करनी हो तो अपने बच्चों को नेक बनाकर जाए। वरना ऐसा होता है, एक आदमी का फोन आया लीड से कि हमारे मोहल्ले में एक आदमी का इंतकाल हुआ, अभी गुसल देकर मोचरी में रखा हुआ है, अभी दफन भी नहीं किया, और बच्चे लड़ रहे हैं आपस में मेरास के लिए। अब जिस बाप के लिए अभी तो दुनिया में अभी तो वो दफन नहीं हुआ है, उससे पहले इतने ज्यादा झगड़े हैं, तो फिर दफन होने के बाद क्या होगा। दुनिया की दौलत एक ऐसी चीज है, हर आदमी भूल जाता है अपने बाप को। लेकिन अगर बाप ने या मां ने अपने बच्चों को तालीम दी है, और तालीम का तरीका क्या है, जगह जगह मकातिब खुली हुई है, मकतब खुली हुई है, अपने बच्चों की ईमान की हिफाजत सही रास्ते पर लाने के लिए ही एक रास्ता है, जो शेखुल हिंद रहमतुल्लाह अलैह ने माल्टा की जेल से निकलने के बाद देवबंद खिताब में यही कहा, मुसलमान तुम्हारे बचने के, तुम्हारे लिए यानी बड़ों के लिए और बच्चों के लिए बचने के दो ही रास्ते हैं। एक ये है कि हर मस्जिद में दर्स कुरान हो बड़ों के लिए, वो कुरान को समझाएं कि अल्लाह क्या कहता है, पिछलों पर अजाब क्यों आया, आगे क्या होने वाला है। इसलिए कि कुरान एक ऐसी किताब है जिसमें पिछलों का जिक्र है, फिलहाल का जिक्र है, और आइंदा क्या होने वाला है उसका जिक्र है। तो हर मस्जिद में दर्स कुरान हो। हजरत शेख हिंद रहमतुल्लाह फरमाते हैं कि मेरी 3-4 साल माल्टा की जेल का सबक यह है। नंबर दो, हर मस्जिद में एक मकतब खोला जाए और उसमें छोटे छोटे बच्चों को उनके ईमान के मजबूत करने के लिए तालीम दी जाए, नाजरा कुरान हो, बेसिक मसाइल हो, ताकि ये नमाज पढ़ सके, रोजा रख सके, और उनको जकात के कुछ मसाइल सिखाए जाए, हज के और उमरा के, और जायज और नाजायज के, हराम के हलाल के, और उनके ईमान के मजबूत करने के लिए रोजाना पाबंदी के साथ 5 कलमे और ईमान मुजमल और ईमान मुफस्सल की ताकीद की जाए, उनको पढ़ाया जाए, दोहराया जाए बार बार। इसलिए कि वज़क्किर फ़इन्नज़्ज़िक्रा तन्फ़ौल मोमिनीन, रिमाइंड करते करते मोमिन क्या हो जाता है, नेक बन जाता है। आप लोगों ने बचपन में जो कुछ पढ़ा है, अत्तहियात सीखा है मकतब में, ईमान मुजमल सीखा, ईमान मुफस्सल सीखा है, 5 कलमे सीखे, आज तक हमें याद है, दुआए कुनूत याद है, जो मकतब में सीखा है हमको आज तक याद है। हम चाहते हैं कि हमारे बच्चे आइंदा भी ऐसे ऐसे फितने आने वाले हैं जिसकी कोई हद नहीं है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का फरमान कि डार्कनेस अपॉन डार्कनेस, अंधेरे पर अंधेरा जैसे होता है वैसे फितने आएंगे। कितने फितने आ चुके हैं, समझ में आई बात। आप सबको पता है रोजाना स्कूलों में क्या होता है, स्ट्रीटों में क्या होता है, क्या और क्या होता है। उन तमाम से बचाने के लिए अपने बच्चे का ईमान ताजा किया जाए, बच्चे को स्कूल न भेजा जाए जब तक बच्चे को कहे फजर की नमाज पढ़ के जा। अगर छोटा बच्चा है फिर भी उसके पास कजा कराओ ताकि नमाज की प्रैक्टिस हो। यही एक वाहिद इलाज है अपने बच्चों को बचाने का। अल्लाह मेरे जहन में बात से बात डाल रहा है। देखो नमाज फर्ज है जब बालिग हो तब, बालिग हो तब है, उससे पहले उसको कोई गुनाह नहीं है। लेकिन नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाया जब बच्चा 7 साल का हो जाए तो उसको नमाज सिखाओ, और जब 10 साल का हो जाए तो उसको तंबीह करो, मारो नमाज न पढ़ने पर। कितने साल है? 8, 9, 10, 11, 12, 13, 14। आम तौर पर 14 साल के बाद बालिग हो जाता, अंदाजन 15 साल है, लेकिन हम 7 साल गिनते हैं। नमाज उस पर फर्ज हो उसके 7 साल पहले उसको तरगीब दिलाई जा रही है। कितने साल? 7 साल। क्यों? इसलिए कि अभी ये पौधा है, प्लांट है, इस प्लांट की नमाज की आदत डालो तो जैसे तुम उसको मुरोगे रायत ले वो मुर जाएगा, लेकिन जब ये दरख्त बन जाएगा 15 साल का, अब उसके बाद तुम उसको ताकीद करो तो तुम्हारे मुंह पर थूकेगा, नमाज नहीं पढ़ेगा वो। इसलिए बचपन से, क्यों? इसलिए कि सारी इबादतें साल में एक मरतबा है, जकात साल में एक मरतबा है, रोजा साल में एक मरतबा है, और हज जिंदगी में एक मरतबा है, वो भी पैसे हो तो, माल हो तो, वरना नहीं है। सिर्फ रोजा है, जकात नहीं अगर माल नहीं, हज नहीं अगर माल नहीं। लेकिन एक इबादत ऐसी है, चाहे माल हो या ना हो, गरीब हो या मालदार हो, बुरा हो या जवान हो, मर्द हो या औरत हो, दीन में 5 मरतबा। कितनी मरतबा? 5 मरतबा। क्यों? अल्लाह कह रहे हैं कि मेरे नबी जैसे तुम, मैंने जुमा को सुनाया था ना कि वो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम मेराज में तशरीफ ले गए, मेराज में, तो पहले आसमान, बुखारी शरीफ में, पहले आसमान के दरवाजे में जिब्राइल ने कहा खोलो, फरिश्ते ने पूछा मन माका आपके साथ कौन है, तो मैं मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, फिर दरवाजा खोला, दूसरे आसमान पर मन माका कौन है आपके साथ, मोहम्मद, आए हैं या बुलाए गए, बुलाए गए, दरवाजा खोला, तीसरे आसमान, चौथे आसमान, हर आसमान पर दरवाजे, हर आसमान के दरवाजे पर सिक्योरिटी है, गार्ड खड़ा है, फरिश्ता खड़ा है, वो अल्लाह की इजाजत के बगैर दरवाजा खोलता नहीं है। सवाल पैदा होता है कि अगर कोई वीआईपी मेहमान मेरे घर पर आए, मेरा करीबी मेहमान आए, तो मैं दरवाजा खोल के दरवाजे पर उनका वेलकम करता हूं ना, है ना, कि अभी मेहमान आने वाले हैं, या उसको लेने के लिए बस स्टॉप पर जाते हैं, ट्रेन स्टेशन पर जाते हैं, वे आज तो मेहमान आने वाले हैं, और अच्छा मेहमान है, बड़ा मेहमान है, तो हम उनका वेलकम करते हैं। यहां तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम इमामुल अंबिया है और अल्लाह के मेहमान है, मेहमान भी किसके, अल्लाह ने बुलाया है, तो दरवाजे खुले होने चाहिए। ये क्या बात है कि हर दरवाजे पर दरवाजे बंद है, पूछा जा रहा है कौन है, तो मेरी बात समझ में आ रही है, वरना जन्नत और जहन्नम के दरवाजे में खुद कुरान में लिखा है वसीकल लदीन तकौ रब्बहुम इलल जन्नति जुमरा हत्ता इदा जाऊहा फुतिहत अबवाबुहा, और वहां जन्नत में क्या, हत्ता इदा जाऊहा व फुतिहत अबवाब, वाव एक्स्ट्रा है, जन्नत के दरवाजों में वाव नहीं है। क्या वो चाय पीते पीते जिब्रील भूल गए? एक जगह वाव आयत वही है, लेकिन एक जगह वाव है, ये कुरान समझने का तरीका, एक जगह वाव है और एक जगह वाव नहीं है। जन्नत वाले दरवाजे पर वाव लिखा है, वाव नहीं लिखा, और जहन्नम वाले वूती है अबुआबुहा। क्यों? इसलिए कि जन्नत नेक आमाल के बदले दी जाती है, और नेक लोग जब आते हैं तो उनकी वेलकम में दरवाजे खुले हुए हैं, खोलने की जरूरत नहीं है। और जहन्नमी, देखो जेल में तुम किसी को पकड़ के ले जाते हैं तो दरवाजे खुले हुए हैं, बोले दूसरे भी भाग जाएंगे, दरवाजे बंद है, इसको करीब लाकर दरवाजा खोलकर पुश कर दिया जाता है, अंदर में जाओ, दरवाजा बंद कर दिया जाता है। जहन्नमी को वाव है, वाव, ये दरवाजे के करीब लाया जाएगा, फिर दरवाजा खोल के उसको अंदर पुश कर दिया जाएगा। और मेरी बात समझते हैं, एक वाव में, वरना चाय की वजह से नहीं छुटा है, ये वाव का तर्जुमा है, एक जगह वाव है,
यहां पर वेलकम करने के लिए इंतजार करना चाहिए, वो भी साथ में जिब्राइल है। और जिब्राइल तो रोजाना आते जाते हैं, ये किनके बारे में पूछा जा रहा है? नबी सल्लल्लाहु अलैहि वसल्लम के बारे में कि आपके साथ कौन है, क्या बुलाए गए हैं, बुलाए गए हैं? मैं हां, तब दरवाजा खुलता है, फिर दूसरे, फिर तीसरे, फिर चौथे। इशारा किया गया, मुहद्दिसीन मुफस्सिरीन फरमाते हैं अल्लाह कह रहे हैं मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, मैं तुम पर ऐसी किताब कुरान करीम 23 साल में नाजिल करने वाला हूं, ऐसी किताब, ऐसी किताब, ज़ालिकल किताब ला रैब फी, अलिफ लाम मीम पहला है ना, जब सूरह फातिहा खत्म होती है अलिफ से मुराद जलालुद्दीन सियुती क्या कहते हैं, अल्लाह, लाम से मुराद जिब्राइल और मीम से मुराद मोहम्मद। अलिफ से अल्लाह, लाम से जिब्राइल कलाम और मीम से मुराद मोहम्मद। अल्लाह जिब्राइल के वास्ते से मोहम्मद पर ऐसी किताब उतारता है, ज़ालिकल किताब ला रैब फी, जिसके अंदर में कोई शक नहीं है। तो मोहम्मद जो कुरान जो किताब मैं तुम पर उतारने वाला हूं, सुन लो, सुन लो, उसमें शैतान और कोई भी आदमी दखल नहीं दे सकता, ये मेरे लफ्ज है। सूरह फातिहा से लेकर सूरतुल नास तक इसमें और किसी के अल्फाज नहीं, अल्लाह ही का कलाम है। इतनी ज्यादा टाइट सिक्योरिटी मैंने रखी हुई है कि शैतान भी अंदर में आ नहीं सकता, शैतान कुरान क्या एक आयत में दखल नहीं दे सकता। आसमान पर गए, मैं बात कर रहा था, एक ही चीज दी गई, नमाज। मुफ्ती शफी साहब रहमतुल्लाह अलैह फरमाते हैं, बहुत अजीब बात फरमाया, नबी सल्लल्लाहु अलैहि वसल्लम के दिल में आया, ए अल्लाह मैं तो अर्श के पास, कान काब कौसैन या अतना फाउहा इला अब्दिही मा औहा, बहुत करीब आ गया अल्लाह के, अल्लाह तेरे दरबार में आ गया, इतना करीब दुनिया से लेकर आसमान पर। अभी एक सवाल ये कौन होता है, क्या बात हुई, और किसी नबी को नहीं बुलाया और न कयामत तक किसी को बुलाया जाएगा, अल्लाह के नबी को वहां बुलाया जहां जिब्राइल भी नहीं जाते, क्यों? वजह यह है, अल्लाह कहते हैं मेरे नबी तुम्हें खास इल्म दिया जाएगा, यानी तुम्हारी सिफत इल्म होगी, उसी इल्म की बिना पर तो मक्का के मुशरिकीन हार गए, फातू भी सूरत की मिसली, एक कुरान एक सूरत जैसी सूरत बना के ले आओ, हालांकि बड़े बड़े अरब थे, तो इल्म दिया गया, हर नबी के लिए खास खास मौजूदे होते थे, उनके जमाने में जैसे जैसे फितरे हैं उस हिसाब से उनको दिया जाता था। मूसा अलैहि सलाम के जमाने में जादूगरों के फितरे थे, तो उनको वो जादू वाला आसा दिया गया हर नबी के लिए, और नबी सल्लल्लाहु अलैहि वसल्लम के जमाने में इल्म वाले बहुत थे, बड़े 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 अजीब थे अरब बोलने वाले, तो अल्लाह के नबी को इल्म वाला मौजजा दिया, कहा कयामत तक, कयामत तक तुम्हारी कौम यूं कहेगी हम साइंस वाले हैं, हम ये हैं, हम ये आसमान पर स्पेस पर जाएंगे, खुला जगह, खुला जगह सबमरीन में जाएंगे समंदर में, सुन लो उनको बता देना, और कयामत तक तुम्हारे उलमा उनको जवाब दे देंगे, तुम सारी दुनिया में चले जाओ लेकिन उस जगह पर नहीं जा सकते जहां मेरे नबी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम पहुंचे, कितने ही तुम तरक्की कर जाओ नहीं पहुंच सकते। तो वहां दिल में आया अल्लाह मैं यहां तो आ गया, मेरी उम्मत आपके करीब कैसे आएगी, हाउ माय उम्मत विल गेट क्लोज टू यू या अल्लाह। तो अल्लाह तो अलीमुन बेदातिस सुदूर है, फरमाया मोहम्मद जिस तरह तुम मेरे करीब हुए हो, आपके दिल में आपकी उम्मत की मोहब्बत है कि वो भी मेरे करीब हो जाए, तो मैं तुमको जाते हुए मालूम होता है नमाज देने के लिए नहीं बुलाया था, किसी हदीस में नहीं है कि आओ मैं तुम्हें नमाज देता हूं, किसी हदीस में नहीं, हां नमाज का तोहफा दिया, नमाज का तोहफा, लेकिन खास नमाज के लिए नहीं बुलाया, वरना फिर सवाल होगा कि रोजे का सवाब तो नमाज से ज्यादा है, नहीं पढ़ा हदीस में, अस्सौमुली वान अजीब ही, अस्सौमुली वान उज्जा ही, दोनों रिवायतें, रोजा मेरे लिए और मैं बदला दूंगा, नमाज का सवाब तो फरिश्तों के जरिए दिलवाया जाता है लेकिन रोजे का सवाब तो अल्लाह खुद देता है। और मुफ्ती तकी साहब लिखते हैं, मुफ्ती शफी साहब भी लिखते हैं, अल्लाह जितना बड़ा है उसकी कोई एंड नहीं, उसके सवाब की भी कोई एंड नहीं, बादशाह होता है तो उसका हदिया कुछ अलग होता है, मालदार कादी अलग होता है, वीआईपी कादी अलग होता है, ये तो बादशाहों का बादशाह है तो उसका हदिया भी बहुत बड़ा होगा। तो जिसकी कोई एंड नहीं, खुद रिवायत में उजजा भी है मैं खुद उसका बदला हूं। तो रोजे का सवाब तो नमाज से ज्यादा है, तो रोजा देने के लिए बुला के मालूम होता है कोई इबादत देने के लिए बुलाया नहीं, ये तो अल्लाह के नबी के दिल में आया। अल्लाह अल्लाह, असल तो इल्म देना था, इल्म सिफत जो थी, असल तो इल्म देना था, लेकिन कहा ए मेरे अल्लाह मैं इतना करीब हो गया तो मेरी उम्मत कितनी कैसे करीब होगी अल्लाह तेरे। तो अल्लाह ने बुखारी शरीफ का हदीस है, इन्नल आब्दा यतकर्रबु इलल्लाहि तआला मिन अस्सुजूदी औ रिवायतन बिस्सुजूदी, मैं तुम्हारी उम्मत के लिए नमाज का तोहफा देता हूं जब ये सजदे में जाएंगे तो मेरे करीब हो जाएंगे जैसे मेरे नबी तुम मेरे करीब हो गए हो। मेरी बात समझ आ रही है? इसलिए अपने बच्चों को नमाज की तालीम इतनी जरूरत है। आज लोग पागल बने हुए हैं बच्चों को बस इंग्लिश मीडियम स्कूल दिस स्कूल दैट स्कूल, उसकी दीन की आखिरत की कोई फिक्र नहीं। एक बाप ने फोन किया, अल्हम्दुलिल्लाह मेरे बेटे ने डिग्री ग्रेजुएट बन गया, डिग्री हासिल कर ली, बहुत बड़ा डॉक्टर बन गया। अच्छा माशाल्लाह बहुत अच्छा, लेकिन हजरत जी एक जरा सी कमी कोटा ही है। तो क्या जरा सी है? वो जरा दीन से दूर है। वाह, दीन से दूर होने को तुम जरा सी कह रहे हो? ईमान लॉस कर दिया उसने और कह रहा जरा सी? अल्लाह तो कह रहे या अय्युहल्लज़ीना आमनु क़ू अन्फुसकुम वअहलीकुम नारा, जैसे तुम अपने आप को जहन्नम से बचाने के लिए इबादतें करते हो अपनी औलाद को भी जहन्नम से बचाओ। मेरे अंदर ताकत, मैं जल्दी उठ के माशाल्लाह वुजू करके मस्जिद आ जाऊंगा, लेकिन उधर मेरी बीवी बच्चे 10 बजे 11 बजे उठते हैं उसकी कोई फिक्र नहीं, तो मैं अकेले जन्नत में जाऊंगा कि मैं अपने बच्चों को लेकर नहीं जा सकता। बच्चों के लिए माई का फोन आता है, एक ताबीज दे दो साहब। मैंने कहा क्यों? एग्जाम में स्कूल एग्जाम जरा जीसीसी का है और जरा पास हो जाए माशाल्लाह, और वो रो रहे हैं अभी एग्जाम के हफ्ता बाकी है, माँ बाप रो रहे हैं, दुआ करो मेहनत नहीं करते, मेहनत नहीं करते, दुआ करो पास हो जाए। वाह, काश कि तुम इतना रोते अपने बच्चों की नमाज छूटने पर। दुनिया की डिग्री पर तुम इतना रो रहे हो और अगर फेल हो गया तो कई दिन तक रोएंगे, और उसके एक नमाज छूट गई तो पेशानी पर माँ बाप को बल तक नहीं आते। जबकि हदीस में है अल्लाह के नबी ने फरमाया एक नमाज कजा करने पर 80,000 साल तक जहन्नम में चलेगा। कौन मां चाहती है, कौन बाप चाहता है कि मेरी औलाद जहन्नम में चले? सो दीन और ईमान की फिक्र बहुत जरूरी है। हम कितनी तैयारी करते हैं अपने बच्चों के मदरसे में भेजने की, कितना एहतमाम करते हैं। वो बच्चा बेचारा खुद उड़ जाता है, वो खुद मदरसे आ जाता है, स्कूल जाता आता है, थोड़ा कुर्ता पहन लिया, वुजू कर लिया, मस्जिद आ गया, सिपारा उठाया। उस माँ बाप को कहां फिक्र है? इसलिए कि बाप तो सुबह से काम पर जाता है, 5-7 बजे आता है, उसको तो फिक्र ही नहीं। माँ बाप कभी सोए हुए हैं, उनको कहां भेजने की फिक्र है कि भाई मेरा बच्चा मदरसा गया कि नहीं गया, क्या पढ़ा कि क्या नहीं पढ़ा। हाँ, दुनिया के लिए बड़ी फिक्र होती है, बड़ी फिक्र। बस उनकी सफाई सुथराई, वुजू, बेटा नमाज मदरसे में जा रहे हो, वुजू किया कि नहीं किया, बताओ कैसा वुजू किया तुमने? तुम अल्लाह की किताब उठाने वाले हो, कुरान उठाने वाले, कभी हमने पाबंदी की उस पर? कभी देखा हमने अपने बच्चों के? ट्यूशन अगर है तो परेशान है, जल्दी जल्दी उसको 10 मिनट पहले उतारेंगे, रेडी कर देते हैं, ट्यूशन के लिए भेज देते हैं, लेकिन मदरसे के लिए 5 मिनट देर से आ गया, 10 मिनट देर से आ गया, आधे घंटे देर से आया, कोई फिक्र नहीं। मां बाप को फोन किया, क्या बात? ट्रैफिक में फंसे थे। वाह, स्कूल में तुम रोजाना ट्रैफिक में नहीं फंसते, वो टाइम पर जाते हो, लेकिन मदरसे के लिए ट्रैफिक है। अल्लाहु अकबर, क्यों? दिल में ईमान की कमी है, कमजोर है। हां, गैरों के यहां चले जाओ, देखिए वो अपने बच्चों की कैसी मेहनत करते हैं। حالانکہ ان کے پاس آخرت تو ہے ہی نہیں، صرف دنیا ہے. الدنیا سجن المؤمن وجنت الکافر، دنیا ہے دنیا، پھر بھی اپنے بچوں کے پیچھے کتنی محنت برداشت کرتے ہیں، کتنی مشقتیں اٹھاتے ہیں. اس لیے ہمیں اپنے بچوں کی تربیت بہت ضروری ہے. اس لیے قرآن کریم میں اللہ پاک نے خاص طور پر واقعہ بیان کیا یعقوب علیہ السلام کا، جو آیت میں نے ابھی امام نووی کی یہاں پڑھی آپ نے. حضرت یعقوب علیہ السلام کون تھے؟ یعقوب علیہ السلام اللہ کے نبی ہے. یہ بنی اسرائیل جو ہے، آج اسرائیل جو ہے نا، ان کے 12 خاندان تھے. یعقوب علیہ السلام کتنے خاندان تھے؟ 12. حضرت یعقوب علیہ السلام کے 12 بیٹے تھے، اور 12 بیٹے سے 12 خاندان چلا. ہاں، تو انہی خاندان کو بنی اسرائیل کہتے ہیں، یہی چلایا. تو حضرت یعقوب علیہ السلام السلام کا نام تو یعقوب ہی تھا، لیکن ان کا لقب اسرائیل تھا. اسرا میننگ عبد، ایل کے معنی اللہ، اللہ کا بندہ عبداللہ، اسرائیل. سو یہ اللہ کے نبی تھے، اور ان کے والد کا نام اسحاق ہے، اور ان کے والد کا نام ابراہیم علیہ السلام. سو یعقوب علیہ السلام کے چچا اسماعیل علیہ السلام ہوئے نا. اسحاق اور یعقوب، اسحاق اور اسماعیل دونوں بھائی ہیں. اسحاق علیہ السلام سے بڑی نسلیں پھیلی، بڑے انبیاء علیہ السلام آئے، اور اسماعیل علیہ السلام سے صرف امام الانبیاء جناب محمد رسول اللہ صلی اللہ علیہ وسلم آئے. تو اسماعیل علیہ السلام بھی نبی، اسحاق علیہ السلام بھی نبی، یعقوب علیہ السلام بھی نبی، ان کے دادا ابراہیم بھی نبی خلیل اللہ. اب دیکھو یہ خاندان گویا ابو الانبیاء، ابراہیم علیہ السلام تو ابو الانبیاء، پورا گھرانہ بلکہ پوری فیملی نبوت کا گھرانہ ہے. باپ بھی، دادا بھی، اور گرینڈ سن بھی، اس کے باپ بھی نبی. اللہ اکبر، یہ گویا رویل فیملی ہے. یہ رویل فیملی ہے، ساری نبوت، یہ نبوت والی فیملی ہے. عجیب، جیسے ابو بکر صدیق صحابی، باپ صحابی، بیٹی صحابی، بیٹا صحابی، یہ بھی رویل فیملی ہے، سارے صحابہ پورے گھر میں. یہ نبیوں کا گھرانہ، وہ صحابہ کا گھرانہ تھا. تو 3 پشتوں تک نبوت کا سلسلہ چالو رہا. لیکن جب حضرت یعقوب علیہ السلام کی موت کا وقت قریب آیا، تو اللہ تبارک و تعالیٰ نے حضرت اس واقعے کو، یعقوب علیہ السلام کے اس واقعے کو قرآن میں بیان کیا کہ یعقوب علیہ السلام نے بلایا اپنے بچوں کو، سب کو، ادھر آؤ، ادھر آؤ، ادھر آؤ، ادھر آؤ، اب میں تو دنیا سے جا رہا ہوں، میری موت ہو رہی ہے. ام کنتم شہداء اذ حضر یعقوب الموت، جب یعقوب علیہ السلام کی موت کا وقت حاضر ہو گیا، یعنی موت کا وقت قریب آ گیا. سو کیا ہوتا ہے، پورے بس بھائی ابھی فلاں اور فلاں کا آخری وقت ہے، آخری وقت ہے. تو یہ واقعہ پیش آیا، تو بات چیت ہو رہی تھی، اپنے بچوں کو بلایا، بلا کر کہا، جیسے نبی صلی اللہ علیہ وسلم کو حضرات صحابہ کرام کو خطاب کرتے فرمائے، یہ بات اللہ نے نبی کو کہی ہے. کس کی بات؟ یعقوب علیہ السلام کی بات. نبی صلی اللہ علیہ وسلم پر قرآن نازل ہوا ہے نا، یعقوب علیہ السلام پر تو نہیں اترا، یہ تو یعقوب علیہ السلام کی فیملی تھوڑی نبی علیہ السلام جی، ان کو تو اسماعیل علیہ السلام کے خاندان سے. لیکن آیت اتار کر نبی صلی اللہ علیہ وسلم کو بتایا جا رہا ہے کہ اپنے صحابہ کو یہ آیت سنا دو جو یعقوب علیہ السلام نے اپنے بیٹوں کو سنائی ہے. اللہ اکبر. اب کیا پوچھا اس آیت میں، دیکھو، ام کنتم شہداء اذ حضر یعقوب الموت. اللہ تعالیٰ فرمایا، اذ قال لبنیہ ما تعبدون من بعدی، اپنے بیٹوں سے کہا تم میرے بعد کس کی عبادت کرو گے میرے مرنے کے بعد. ہے کسی باپ کو ایسی فکر مرتے وقت؟ نہیں، بہت کم ایسے ہیں جو اپنی اولاد کو آخر میں بلا کے پوچھتے ہوں گے کہ تم کیا کرو گے. جیسے قاری تیب صاحب کہتے ہیں، میرے والد صاحب نے مجھے بلایا اور کہا میں دنیا سے جا رہا ہوں، میں نے تجھے عالم بنایا. قاری تیب صاحب تو 50 سال دارالعلوم دیوبند کے محتمی میں رہے. ادھر آؤ، میں نے تجھے مولوی بنایا، عالم بنایا. سنو، روزانہ تمہیں میرے لیے ایک پارا پڑھنا ہے، یہ وصیت کرتا ہوں. وصیت واجب ہوتی ہے. فرمایا پوری زندگی موت تک میں اپنے باپ کے لیے روزانہ ایک پارا پڑھتا رہا. ہارون رشید کا بیٹا حافظ ہوا تو اپنے باپ کے پاس گیا کہ میرا بیٹا ماشاءاللہ حافظ ہو گیا, یعنی آپ کا پوٹا. ہارون رشید نے کہا میں خوش نہیں, یہ تیرے لیے ہے, تیرے لیے ہے. کیوں؟ اس لیے کہ حدیث میں کیا ہے کہ بیٹا حافظ ہو تو ماں باپ کو تاج پہنایا جائے گا, دادا دادی کو طرح پہنایا جائے گا. میں تو اس وقت تک خوش ہوں گا جب میرا بیٹا حافظ بنے. چوٹ لگی ہارون رشید کو, خلیفہ بادشاہ چوٹ لگی. گئے کچھ مہینوں کے بعد آئے, ابو سے کہا ابو میں حافظ قرآن ہو گیا. تب باپ خوش ہوئے کہ اب مجھے بھی تاج پہنایا جائے گا. یہ ماں باپ کو فکر ہونی چاہیے اپنی اولاد کی, ورنہ وہ کہاں سے, جتنے گناہ کریں گے سب گناہ کا عذاب ماں باپ کو بھی ہوگا اگر ہم نے اپنے بچوں کی تربیت کی فکر نہیں کی. دیکھو ایک نبی ہے, 12 بیٹے ہیں اور 12 بیٹوں کو بلایا, اور یہی حکم یوسف علیہ السلام والسلام بھی اپنے سارے بیٹے کو کہہ رہے ہیں بلا کر سب بات چیت کرتے ہیں. ذرا سوچے, نبی ہے, نبوت کا گھرانہ ہے, لیکن اپنے بچوں کی دنیا کی فکر نہیں. میرے جانے کے بعد تم دین پر کیا کرو گے, کس کی عبادت کرو گے؟ یہ تو مطلب ہے دین پر چلنا ہے نا, نماز پڑھو گے, روزہ رکھو گے, عبادت کرو گے, کیسا؟ اس لیے آج کسی کو آثار اور کرائم اور نشانیوں سے اندازہ ہو جائے کہ اب میں زیادہ رہنے والا نہیں ہوں. ہسپتال میں جاتا آتا ہوں, جاتا آتا ہوں. اور حدیث میں آتا ہے اللہ بھی, حدیث ترمذی شریف کی حدیث ہے, اللہ بخاری شریف میں ہے طالب علم کی ہے, اور کیا اللہ تعالیٰ اپنے بندے کو تکلیف دینا نہیں چاہتا, یعنی موت دے گا تو بندے کو تکلیف ہوگی نا, تکلیف ہوگی بندے کو چونکہ مومن ہے, اور اللہ اتنی بھی تکلیف دینا نہیں چاہتا چونکہ مومن ہے. تو پھر کیا کرتا ہے, یہ بیمار ہوتا ہے, ہاسپٹل جاتا ہے, پھر آ جاتا ہے, پھر جاتا ہے, پھر یہاں کبھی کوچ دیا, یہاں پر ڈال دیا, کبھی یہاں, کبھی یہاں, کبھی یہاں. اب یہ پریشان ہو کر کہتا اللہ مجھے اٹھا لے, وہ خود کہتا ہے اللہ کہ بہت ہو گیا, اب برداشت نہیں ہوتا, اللہ مجھے لے لے. تو اللہ پاک کہتا ہے چل اب تو آ جا, اب تو آ جا. یہ اور دوسری بات میں کہ آخر میں بیماریاں دے کر میرا درجہ اتنا بڑا لکھا ہے جنت میں, لیکن عبادت میری اتنی ہے, ابھی میں اپنے درجے پر نہیں پہنچ سکا, تو اللہ دنیا میں اس کو یہ بیماری, وہ بیماری, یہ پریشانی, یہ فلاں, یہ دے کر کے اس کا درجہ وہاں تک پہنچا دیتا ہے. اب آ جا, یہ اللہ ہے مومن کے ساتھ ایسا. دیکھیے یہاں آج بھی اگر کسی کو پتا چل جائے کہ میں ہسپتال سے جاتا آتا جاتا آتا اب میری آخری گھڑیاں آ گئی ہے, بیماریاں اور بیماریوں نے جواب, یعنی باڈی نے جواب دے دیا ہے, ڈاکٹروں نے بھی بتلا دیا کہ میں بہت زیادہ نہیں جیے گا, گھر پر آرام سکون سے رکھو اس کو, دو چار دن جی جائیں, اب کیا کرنا ہے. ارے بھائی ہمارے احمد آباد میں ایسا ہی ہوا تھا, اس نے یوں کہا اپنے سارے بچوں کو بلایا, بیٹی کو بلاؤ, فلاں میرے بیٹے کو بلاؤ, فلاں بیٹی کو بلاؤ, سب کو بلا کر کے سب باپ کے پاس اب نصیحت کرنا شروع کی. دیکھو نماز پڑھنا, حرام نہیں کھانا, فلاں, بس یہ نصیحت کر رہا تھا, عمل کرو گے کہ نہیں کرو گے؟ فرمایا ہاں. سب نے کہا رو نکل. ہمارے استاد محترم تھے, جمعرات کو میں سبق پڑھایا مشکال شریف کا, حضرت مولانا بورسری صاحب راندیر میں سبق پڑھایا, ہمیں کیا پتا کل صبح انتقال کرتے ہیں, اتنا آرام سے پڑھایا 4 بجے. کوئی ایسا شک نہیں ہو سکتا تھا کہ یہ اللہ کا بندہ سید کل چلا جائے گا. 9 بجے خبر آئی کہ حضرت کا تو انتقال ہو گیا جمعہ کے دن. وہ بھی کیا, بیٹھے بستر پر, سب کو بلایا, زمزم لاؤ, آپ دیکھو میرا کلمہ سنو, سب کو کلمہ سنایا. اتنا بڑا 40 سال پڑھایا وہ حدیث کی کتاب, سب کا کلمہ سنا, پھر سب کو نصیحت کی پڑھنا ہے, پھر کلمہ پڑھ کر سو گئے, زمزم پی گئے. اس لیے موت ہوتی ہے. ہم اپنے بچوں کی ضرور فکر کریں. یہاں بھی دیکھو یعقوب علیہ السلام نے اپنے بچوں کو جمع کیا, اور جمع کر کے ان سے پوچھا میں تو جا رہا ہوں, अरे भाई नबूवत का खानदान है, कोई शक है? कोई शक नहीं। मा ताबुदून मिन बादी, मेरे बाद किसकी इबादत करोगे? इबादत करोगे कि नहीं करोगे? इस तरह एक नबी की फिक्र देखो, ये बेटे कौन है, किन बेटों की ये नसीहत, किन बेटों को नसीहत कर रहे हैं? नबूवत का खानदान, जिनके बाप भी नबी, जिनके दादा भी नबी, जिनके चचा भी नबी, किसकी इबादत करोगे? तो याकूब अलैहिस्सलाम को अगर कोई फिक्र है तो डिग्री नहीं। हमारे एक दोस्त ने सुनाया कि बेटे को अमेरिका स्कूल पढ़ने के लिए भेजा, सामने कमाया, इसलिए कि उसका साउथ अफ्रीका में पहला नंबर आ गया स्कूल, तो वहां की गवर्नमेंट ने उसको अमेरिका भेजा। जैसे होता है हिंदुस्तान से भेजा, फ्रांस से, पाकिस्तान से भेजा, गवर्नमेंट ने पैसे दिए इसको भेजो, फ्रांस जगह में बहुत टॉप है। वापस गया, पता चला मेरे बाप का इंतकाल हो गया, कहा मैं बाप को ठहर में आ रहा हूं। सफर किया उसने अमेरिका से पाकिस्तान तक, पहुंचा हुआ देखा तो बाप तो इंतकाल कर गए। उसने कहा मेरा बाप को तुम दफन नहीं कर सकते जब तक कि मैं उसकी दाढ़ी को मुंह न डालू। ये है दुनिया की डिग्री। मैं नहीं नहीं कहता हूं कि नहीं पढ़ाओ, पढ़ाओ, लेकिन दिन भी तो दो, दिन नहीं होगा तो। और जिस वाक्य को मैंने देखा है, अमेरिका से पढ़ कर आया, उसने सुसाइड कर लिया। दुनिया के हजारों वाक्य। ये कुरान करीम 1400 साल से नाजिल हुआ है, इस वाकये को बताने से क्या मकसूद है? क्या नबी सल्लल्लाहु अलैहि वसल्लम उनकी बेटियां दीन से दूर थी? नहीं, बेटियां भी ऐसी थी, हजरत फातिमा ज़हरा, ज़ैनब, रुकैया, उम्मे कुलसूम, उनके लिए है ये, मेरे और आपके लिए है ये सबक, मेरे लिए, आपके लिए, और क़यामत तक आने वालों के लिए कहा जा रहा है कि हर मुसलमान मुखातब है कि तेरे औलाद दीन पर चलने वाली बने। ये फिक्र होना चाहिए अपनी औलाद के लिए, उसे पूछना चाहिए कि तेरे फोन मुझे बताओ क्या कर, या तू क्या पढ़ कर आया, आज क्या सुनाया, आज क्या किया, ईमान और इस्लाम से आज फैला क्या बरगश्ता करने वाले, इस्लाम से निकालने वाली आज दुनिया में बहुत सारी कसर से चीज हो गई है। मैं तुम्हें वाकया कैसे सुनाऊं, बहुत सारे वाकया मेरे सामने, क्या क्या कैसे सुनाओ? आज तो ये इन मीडिया और इंटरनेट और व्हाट्सएप एंड क्या, हमारे बच्चे कहां से कहां, एक खोला फिर दूसरा खोला फिर तीसरा खोला, खोलते 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 कहां पहुंच गए। तो अगर हम मकतब की एहतमाम नहीं करेंगे बच्चों के लिए, ये मकतब भी बहुत इंपॉर्टेंस है, बहुत इंपॉर्टेंस है, वरना आप स्पेन चले जाओ 800 साल तक वहां मदरसे चलते रहे 800 साल तक, लेकिन वहां ऐसी हालत हुई कि एक आदमी कलमा पढ़ने वाला नहीं, ऐसे वो क्या है, तबाह कर दिया मदरसों को भी, मस्जिदों को भी, मकतब को भी। हम अपने मदरसों की कदर करें और आने वाले बच्चों का इकराम करें, अगर बच्चे नहीं है तो मदरसे कैसे चलेगा? अपने बच्चों की आने बड़े होने के बाद क्या करेंगे, उनकी नस्लों की फिक्र, ये ट्रस्टियों को होनी चाहिए। ट्रस्टी सिर्फ इसलिए नहीं कि मैं बड़ा हूं, जिसका कहीं नहीं चलता उसका मस्जिद में चलता है, इसलिए नहीं है। ट्रस्टी का माना है वो मस्जिद का गुलाम है, मदरसे का गुलाम है, उसको फिक्र होनी चाहिए ये बच्चे मेरे ही बच्चे हैं, ये मेरे मदरसे में आ रहे हैं, मेरी रिस्पॉन्सिबिलिटी है। उसको पूछना, भाई बच्चे कैसे जा रहे हैं, पढ़ रहे हैं नहीं पढ़ रहे, क्या क्या पढ़ा रहे हैं यहां पर। इसलिए हर ट्रस्टी की जमात में एक दो आलिम होने चाहिए, जाहिलों से नहीं चलता, मस्जिद को नुकसान होता है, वो मस्जिद के मुसल्ली खत्म हो जाते हैं। बहुत इंपॉर्टेंस है, बहुत इंपॉर्टेंस के ट्रस्टियों में एक दो आलिम होना चाहिए जो समझदार हो, ताकि वो मदरसे की खबरगिरी करे, मस्जिद की खबरगिरी करे, और प्रोग्राम के बारे में और मदरसे के बारे में उसकी रिस्पॉन्सिबिलिटी होनी चाहिए। ऐसा नहीं कि छोड़ दिया जैसे जानवर को छोड़ देते, नहीं, کس لیے؟ بہت ضروری ہے قیامت کے دن کلکم رائن وکلکم من رعیتی ہی، ہر بڑے کو پوچھا جائے گا اس کے ماتحت کے بارے میں، خالی شوہر کو نہیں اس کی بیوی کے بارے میں، جو مسجد کا بڑا ہے اسے پوچھا جائے گا مسجد کی چیزوں کے بارے میں، جو مدرسے کا بڑا ہے اس کو مدرسے کے بارے میں پوچھا جائے گا، یہ ہر چیز کے لیے، یہ چھوٹی موٹی بات نہیں ہے۔ اس لیے بہت بڑی ذمہ داری ہے اپنی اولاد کو صحیح راستے پر اور آنے والے بچوں کا ویلکم کر کے کہ یہ فیوچر کے ہمارے، یہ فیوچر کے ہمارے مصلی ہے، یہ فیوچر کے ہمارے علماء ہیں، یہ فیوچر کے ہمارے مکاتب کے استاد ہیں، تو ان کی اس طریقے سے تعلیم بھی ہونی چاہیے، توجہ ہونی چاہیے۔ ایسا نہیں وہ آگے چلے گئے آگے چلے گئے، پورا سال نہ ٹرسٹی کو پتا ہے، نہ پرنسپل کو پتا ہے، نہ کسی کو پتا ہے، وہ پڑھ کے چلے گئے بس۔ کتنے ایسے بچے ہیں جو پڑھنے کے بعد ETS بن گئے، ETS بن گئے، اللہ کو نہیں ماننے والے۔ اس لیے ہماری ذمہ داری ہے کہ بچوں کے دین کو مضبوط کریں، ان کے ایمان کو مضبوط کریں۔ ماں باپ کی بھی ذمہ داری، دیکھو ہمارے سامنے کتنی کتابیں لکھی رہی اس پین میں، ہزاروں۔ جب ان کو شہید کیا تو سمندر کا پانی خون سے بھرا ہوا ہے، اور کتابوں سے وہ سب سمندر میں ڈالی گئی، وہ پانی کتابوں کی روشنائی سے کالا ہو گیا۔ آج وہاں اتنی بڑی مسجد ہے، اس میں نماز نہیں پڑھ سکتے، اس میں جانور باندھے جاتے ہیں، میوزیم بنا دیا گیا ہے، ہزاروں وہاں پر طلبہ پڑھتے تھے۔ اس لیے اپنے مکاتب کی بھی قدر کریں، بچوں کی تربیت کی فکر کریں۔ غفلت سے اللہ ہم سب کی حفاظت فرمائے۔ یہیں پر بند کرتے ہیں انشاءاللہ، پھر آئندہ ابھی احادیث کا ترجمہ باقی انشاءاللہ سمجھائیں گے، بچوں کی تربیت کتنی ضرورت ہے۔ یا ارحم الراحمین، یا ذا الجلال والاکرام، یا حی یا قیوم، یا حنان یا منان، یا اللہ ہمارے اس درس کو قبول فرما، اللہ ہمارے اس درس کو قبول فرما، درس میں آنے والے بیٹھنے والے ہر ہر فرد کو قبول فرما، یا اللہ اس درس کی برکت سے ہماری آل اولاد کی مغفرت فرما، عافیت و سکون نصیب فرما، رحمت نصیب فرما۔ اے اللہ اس درس کی اور تیرے نبی کی باتوں سے اور تیری باتوں سے ہم سب کی مغفرت فرما، ہمیں اپنے بچوں کی فکر کی توفیق نصیب فرما، ہماری بچوں کی اور مدرسوں کے بچوں کی اے اللہ العالمین تعلیم و تربیت کی فکر کے توفیق نصیب فرما۔ یا اللہ ہماری مساجد کو آباد فرما، مکاتب کو آباد فرما، مدرسوں کو آباد فرما، خانقاہوں کو آباد فرما، الہ العالمین مساجد کو آباد فرما، الہ العالمین مرکزوں کو آباد فرما، دین کی لائن سے جہاں جہاں جس لائن سے کام ہو رہا ہے سب کو آباد فرما۔ اللہ مدرسوں کی حفاظت فرما، مکتبوں کی حفاظت فرما، علماء صلحاء عوام خواص کی حفاظت فرما، جان مال آبرو عزت ایمان کی حفاظت فرما، آنے والے فتنوں سے ہم سب کی حفاظت فرما۔ اللہ ہمارے گھروں میں اس مجمع میں جو بھی بیمار ہو سب کو شفائے کامل عاجلہ نصیب فرما، فلسطین کے مسلمانوں کی مدد فرما، غزہ کے مسلمانوں کی مدد فرما، اے اللہ انہیں قوت نصیب فرما، انہیں نصرت نصیب فرما، اے اللہ کھانا نہیں کھانا نصیب فرما، پانی نہیں پانی نصیب فرما، دوا نہیں دوا نصیب فرما، مکان نہیں شیلٹر نصیب فرما، کپڑے نہیں کپڑے نصیب فرما، ان کی جان مال آبرو عزت کی حفاظت فرما، ان کے ایمان پر ثابت قدمی نصیب فرما، اے اللہ ان کو ایمان پر ثابت قدمی نصیب فرما، ان کے اے اللہ مرحومین مرحومات جو شہدا ہو چکے ان کے قبول فرما، اور ان کے پسماندگان کو صبر جمیل نصیب فرما، اور آن جتنے لوگ ہیں وہاں کے لوگوں کی حفاظت فرما۔ اللہ العالمین یا ارحم الراحمین، حرمین شریفین اور مسجد اقصی کی حفاظت فرما۔ اے اللہ اپنے فضل و کرم سے، رحم و کرم سے ہماری دعاؤں کو تو قبول فرما۔ وصلی اللہ تعالی علی سیدنا محمد۔